الرحمن الرحيم. الحمد لله الواحد الأحد الحكيم الصمد الذي كان من عز صفاته أنه لم يلد ولم يولد، وعرفنا بوحدانيته بقوله ولم يكن له كفوا أحد. والصلاة والسلام على الرسول المصدق المصطفى الأمجد المحمود الأحمد أبو القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المحكم وخطابه المتقن: أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. قد أفلح من زكاها وقد خاب من دساها. كذبت ثمود بطغواها إذ انبعث أشقاها فقال لهم رسول الله ناقة الله وسقياها فكذبوه فعقروها فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها. صلوات میرے نہایت قابل قدر سامعین، ان مجالس اشرا کے جن کے سلسلے میں آپ حضرات کو زحمت سماعت دینا ہے، میں نے جس موضوع کا انتخاب کیا ہے اسے میں محصول دین کہتا ہوں، جسے آپ ثمرات دین بھی کہہ سکتے ہیں، کیونکہ محصول اس پروڈکٹ اور اس حاصل کو کہتے ہیں جو زمین اور کھیتی سے بالمعال حاصل ہوتا ہے. اب چاہیے تو آپ اسے ثمر اور ثمرات دین کہیے، اور چاہیں تو آپ اسے محصول دین کہیے. حضرات نے اصول دین کا نام تو بہت سنا ہوگا، اصول دین ہم بچپنے سے پڑھتے آئے ہیں، اصول دین پانچ اور وہ ہم سب کو یاد ہیں، اور فروع دین دس کے جو ہم سب کو یاد ہیں، اور اکثر مدارس اور کتابوں میں صرف بات اصول دین اور فروع دین تک محدود رہ جاتی ہے. یعنی دین ایک درخت ہے جس کی پانچ جڑیں ہیں اور دس شاخیں ہیں، یہی ہم بچپنے سے پڑھتے آئے اور سنتے آئے. مگر کبھی تو آپ کو اس بات کا خیال آیا ہوگا کہ دین یہ کیسا درخت ہے کہ جس کی یا تو جڑیں ہیں اور یا صرف اس کی شاخیں ہیں، یا اس پہ کوئی پھل پھول نہیں لگتے. یہ کیسا درخت ہے کہ جس کے پھلوں کے بارے میں، جس کے ثمرات کے بارے میں، جس کے محصول کے بارے میں کبھی ہم نے نہ سوچا ہے اور نہ ہمیں بتایا گیا ہے. بات لے دے کے وہیں اصول اور شروع تک محدود رہتی ہے. اور عزیزان گرامی، ہم سب جانتے ہیں کہ کوئی باغبان بھی جب کوئی درخت لگاتا ہے تو یا وہ اس درخت کو پھولوں کے لیے لگاتا ہے اور یا پھلوں کے لیے لگاتا ہے. صرف درخت بطور درخت بہت کم لوگ ہی لگایا کرتے ہیں. جب لوگ درخت لگاتے ہیں تو یا ایسا درخت لگاتے ہیں کہ جس کے بڑے خوشنما اور بڑے دلکش پھول لگیں، اور یا بڑے لذیذ اور مفید پھل لگیں، اور ان پھلوں اور پھولوں کی وجہ سے درخت کی اہمیت اور درخت کی افادیت ہوتی. یہی وجہ ہے کہ اگر کوئی درخت کسی باغ میں موجود ہو اور عرصہ دراز تک گزر جانے کے بعد اگر اس درخت کے اوپر کوئی برگ و بار اور کوئی پھول نہ لگے یا کوئی پھل نہ لگے تو اس درخت کو اکھاڑ کے اس باغ سے پھینک دیا جاتا ہے اور اس کی جگہ پہ کوئی نیا درخت لگایا جاتا ہے کہ جس پہ پھل لگے یا پھول لگے. تو عزیزان گرامی، جب یہ سامنے کی بات ہے، یہ کوئی اتنے عمیق و دقیق فلسفے کی بات نہیں ہے، ایک سامنے کی بات ہے کہ کوئی درخت یا اس لیے لگایا جاتا ہے کہ اس پہ پھل لگیں اور یا اس لیے لگایا جاتا ہے کہ اس پہ پھول لگیں. تو یہ ہمارا درخت، یہ دین کہ جس کے ہم کہتے ہیں پانچ جڑیں ہیں اور دس اس کی شاخیں ہیں، تو کیا یہ درخت صرف جڑوں اور شاخوں کا نام ہے؟ یہ کیسا درخت ہے؟ یہ صرف جڑوں اور شاخوں کا نام ہے یا اس کے اوپر بھی کچھ پھل لگتے ہیں؟ اور اگر لگتے ہیں تو وہ کیا ہیں؟ انہی پھلوں کو میں محصول دین کہتا ہوں، یا آپ ثمرات دین بھی کہہ سکتے ہیں. اور ہماری گفتگو اصول دین و فروع دین سے ایک منزل بڑھ کے اب محصول دین سے متعلق ہوگی. صلوات بھیجیے بابا جو بلا. دیکھیے، ہر درخت میں جڑوں کا ایک اپنا رول ہوتا ہے. جڑے درخت کے بقا اور وجود کے لیے بہت ضروری ہوتی. یہ بنائے درخت ہیں، یہ درخت کے وجود اور بقا کے لیے بہت ضروری ہوتی. ان کا کام ہوتا ہے غذا، اور جو نیوٹریشن اس درخت کو چاہیے ہوتی ہے یہ زمین کے اندر سے فراہم کرتی اور درخت کو ایک سہارا دیتی ہے، ایک وجود دیتی فاؤنڈیشن بن کے. لیکن پھر اس کے بعد اس کی شاخیں، ان کا ایک اپنا رول ہے. اور سب سے بڑا رول جو شاخوں کا ہوتا ہے وہ یہی ہے کہ یا وہ پھلوں اور یا پھولوں کو اپنے اوپر سنبھالے. یعنی اب آپ یہاں پہ دیکھیے، ایک ہمیں سلسلہ نظر آتا ہے آپس میں مربوط. جڑوں کا کام ہے شاخوں کو سنبھالنا، اور شاخوں کا کام ہے پھلوں یا پھولوں کو سنبھالنا. اب اگر ہمیں کوئی نقص شاخوں میں نظر آتا ہے تو ہم سمجھ گئے کہ یہ نقص اکیلے جڑوں میں پیدا ہو گیا. जड़ों में कोई नक्स है और जड़ें न्यूट्रिशन नहीं फराहम कर रही है, कोई बीमारी लग गई है जड़ों के अंदर, इसलिए शाखों के अंदर नक्स नजर आता। और यही वजह है कि हमारे यहां ये जो उसूल दीन और फुरुदीन की बात होती है, जब हमें मालूम होता है कि फुरुदीन के ऊपर तवज्जो नहीं दी जा रही है जैसा कि देनी चाहिए, तो फौरन तवज्जो हमारी किस तरफ जाती है, उसूल दीन की तरफ जाती है कि अगर खुदा पे पक्का और पुख्ता ईमान है, अगर एक दिन मर जाने और फिर उठने और हिसाबो किताब पे पक्का और पुख्ता ईमान है, अगर रसूल की रिसालत और इमाम की इमामत और खुदा के अदल पे पक्का और पुख्ता ईमान है, तो कोई इंसान बकायनी होश हवास फुरुए दीन को नजरअंदाज नहीं कर सकता है। लेकिन अगर फुरुए दीन को नजरअंदाज कर रहा है तो असल में उसूले दीन को समझा नहीं है, उसूले दीन के समझने में जरा उस पर गलत फहमी हुई है या ज्यादा खुशफहमियों का शिकार है। आम तौर पे हमारे यहां खुशफहमियां जरा जरूरत से ज्यादा होती है, तो वो खुशफहमियों में मुबतला है उसूल दीन के सिलसिले में, उसे न खुदा के आदिल होने का यकीन है, खुदा के साथ भी उसकी दोस्ती है और वो समझता है जैसे यहां सिफारिश हो जाती है और खुदा के यहां भी सिफारिश लड़ा के मैं किसी तरह से जन्नत में चला जाऊंगा, उसको खुदा की अदालत का भी ईमान और ईमान नहीं है उसके ऊपर, और फिर उसके बाद माद कयामत हिसाब किताब वो भी उसके जहन में सही तरह से बैठा नहीं। लिहाजा फुरुए दीन में अगर कोई नक्स है तो वह असल में उसूल दीन के नक्स का नतीजा है। अब जवाबन में कहा जाता है कि इसलिए हम अपनी मजलिसों में फुरुए दीन से ज्यादा उसूल दीन का जिक्र करते हैं, इसलिए तो हम उसूल दीन का जिक्र करते हैं। तो अजीजाने गिरामी, अगर सारे उसूल दीन का जिक्र किया जाता तो फुरुए दीन में यह नक्स नजर ना आता। लेकिन मुश्किल यह है कि पांच उसूल दीन में से जिक्र होता है तो सिर्फ एक का जिक्र होता है। अगर पांचों उसूलों का, पांचों असलों का जिक्र होता तो फुरुए दीन में जो नक्स नजर आता है, ये जो फुरुए दीन में नक्स हमें नजर आता है, ये नमाजियों की कमी, ये रोजादारों की कमी, ये खुम्स ज़कात के देने वालों की कमी, ये अम्र बिल मारूफ और नहि अनिल मुनकर करने से घबराने वालों को जब हम देखते हैं तो असल में ये नक्स है उसूल दीन को समझने में। और ठीक है कि आपने उसूल दीन का बहुत जिक्र किया मजालिस में और मिंबर से, लेकिन एकाश कि आप पांचों असलों का जिक्र करते, एकाश के जैसा आप एक असल का जिक्र करते हैं दूसरी चारों का भी जिक्र करते, कभी तौहीद खुदावंदे ताला का भी जिक्र उसी अजमत और शान से किया होता, कभी रिसालत खत्मुल मुर्सलीन का जिक्र भी इसी अंदाज और इसी शान से किया होता, और कभी अदले इलाही का जिक्र और रोज़े कयामत और हिसाब किताब का जिक्र भी इसी अजमत और शान से किया होता, कि जिससे ये दूसरा जिक्र होता है एक अदल का, कि फुरुए दीन में ये नकायस हमें नजर ना आते। और फिर एक और नक्स जो हमारे यहां रह जाता है, उसूले दीन का तज़किरा जरूर होता है, एक तो नाकिस यानी सिर्फ एक अदल और दूसरा वो सुखन हमेशा गैर की तरफ रहता, यानी बात हुई भी तो अपनों से ना हुई, सरों पर से गुजर के मारने वालों के लिए और साथ की मस्जिद वालों के लिए और पड़ोस वालों के लिए और दुनिया वालों के साथ बात होती है, अपने घर में भी बैठ के अपनों से बात नहीं होती है, सलामत भेजिए बाबा के वाला। तो अजीजा ने गिरा, आप अपने सामने लोगों को बिठा लीजिए और उन लोगों से बात न कीजिए, दरों दीवार से बात किया कीजिए, तो आप असरात क्या होंगे आपके ऑडियंस के ऊपर जब आपने उनसे बात ही नहीं, आपने कहा हम आपसे बात नहीं कह रहे, आपको तो सुना रहे, आखिर में बात किसी और से हो रही है। और मजे की बात है कि चले पाकिस्तान में तो ले गए के बात वहां पहुंच जाती थी, यहां तो बात कहीं पहुंचती भी नहीं। लगी थे फकीर ऐसे कहते, यानी वहां पे ये था कि चले मोहल्ले के लाउड स्पीकर के पे जब चीफ से ला के वो बातें की जाती थी तो कम अज कम किसी एक के काम तक तो पहुंच जाती थी। अब यहां जंगलों में चीखने और चिल्लाने से ये सोच के कि बात वहां पहुंच रही है, बात न यहां पहुंच रही है न वहां पहुंच रही है, सड़ा अड्डे ही रहा वाले वाला। तो अजीजाने गिरामी, अगर उसूले दीन का तज़किरा हुआ भी तो वन फिफ्थ पांच असलों में से एक असल था, और वो भी रूए सुखन गैर की तरफ रहा। गैर ये कहता है और हम ये कहते हैं, वो ये कहते हैं और मैं ये कहता हूं, तो बात उन्हीं से होती रही, अपने लोगों से तो नहीं। नतीजा ये है कि वो जो एक पंजों वन फिफ्थ का तज़किरा होता है वो भी मुअस्सर नहीं होता, और उसके वो मुस्बत नतायज कि जो बरामद होना चाहिए वो बरामद नहीं होते। और फुरुएदीन का तज़किरा, फुरुएदीन का तज़किरा करें तो लोगों को नींद आने लगती, और फुरुएदीन का तज़किरा करें तो नस्ल में लोग आने से घबराते हैं कि कहीं गलती से भाइयों की मस्जिद में तो नहीं आ गए सलावत भेजी हुआ आवाज वाला। ये नमाज और इसका तज़किरा, और ये रोजा और इसका तज़किरा। तो अज़ीज़ाने गिरामी, ये उसूल और फुरू, ये बुनियाद और फाउंडेशन है। यानी अगर आप तवज्जो फरमाएं फलसफी नुक्ता नजर से तो हर चीज की एक इल्लत और गायत होती है, हर चीज का एक ऑब्जेक्टिव होता। दरख्त का ऑब्जेक्टिव न जड़ें हैं और न शाखें हैं। दरख्त क्यों लगाया जाता है? इसलिए कि जड़ें हो दरख्त की आपको जड़ें अच्छी लगती हैं, जड़ें तो कभी आपने देखी नहीं, जमीन के नीचे रह जाती। और क्या दरख्त इसलिए लगाया जाता है कि उसको फिर वो शाखें हो, शाखों के लिए भी कभी आपने दरख्त नहीं लगाया है। अजीजाने गिरामी, दरख्त लगाया जाता है या फलों के लिए या फूलों के लिए। तो अजीजाने गिरामी, दरख्त की अजमत, इफादियत और अहमियत और गज़ो गायत उसके फल गवाह करते हैं। ना उसकी जड़ें होती हैं और ना उसकी शाखें होती हैं, जड़ें और शाखें तो सिर्फ वसीले होते हैं। सलावत भेजिए बाबा वाला। यानी जड़ें और शाखें ये हदफ नहीं है, वसीला है। जड़ वसीला है और शाख भी वसीला है, लेकिन हदफ नहीं है। हदफ क्या है? हदफ वो फल है, वो फूल है कि जिसकी खातिर ये जड़ें हैं, जिसकी खातिर ये शाखें। चुनाचे मैं इंशाल्लाह अगली मजालिस में इसको तफसील से बयान करूंगा। खुद नहजुल बलागा के अंदर अमीरुल मोमिनीन इमामुल मुत्तकीन अली इब्न अबी तालिब अलैहिस्सलाम का यह फरमान नहजुल बलागा में मौजूद है, और वो खुतबा के जो जनाब सैयदा ने मस्जिद मदीना में जाके हुकूमत वक्त के खिलाफ इत्तेजाज करते हुए अपने हक़ वरासत को साबित करते हुए दिया था, इन दोनों खुतबों में आपको नजर आएगा कि मौला ने नमाज को, रोजे को, हज ज़कात व खुम्स को, जिहाद को, अम्र बिल मारूफ को, नहीं अनिल मुनकर को, हर चीज को एक वसीला करार दिया है। एक वसीला, एक मील है, एक वसीला और एक मील, जिसे आप जरिया और वसीला कहते हैं। एंड नहीं है, यानी उसने इस बात की वजाहत कर दी है कि नमाज वाजिब की इसलिए नहीं कि नमाज नमाज के लिए है, कहा नमाज को इसलिए वाजिब किया है ताकि तुम्हारे अंदर तवाजो और इनकिसार पैदा हो, तुम्हारे अंदर तवाजो और इनकिसार पैदा हो। ڈاؤن ٹو ارتھ کرنے کے لیے خدا نے جو سب سے اچھی ترکیب سوچی انسان کو ڈاؤن ٹو ارتھ کرنے کے لیے, وہ اس کو سجدے میں لانے کے لیے اور سجدے میں ڈال دیا اور اس کے لیے نماز فرض کر دی اور کہا کہ نماز اس لیے واجب قرار دی کہ تاکہ تمہارے اندر یہ تکبر اور نقبت جو ہے اس کا بت ٹوٹے اور تمہارے اندر انکسار اور تواضع پیدا ہو. اس عرب معاشرے کے اندر جس میں اگر کوئی گھوڑے پہ سوار ہوتا تھا اور اس کی جو قیمتی چیز گر جاتی تھی زمین پہ تو وہ توہین سمجھتے تھے گھوڑے سے اتر کے اس چیز کو اٹھانا. اس عرب کلچر میں اگر کوئی چیز گر گئی تو بس گر گئی. اب یہ ان کی شان کے منافی تھا تو وہ جھکے اور جھک کے زمین پہ کسی چیز کو اٹھائیں. جو چیز گر گئی وہ گر گئی. ایسے لوگوں کو دن بھر پانچ مرتبہ خدا نے جھکنے پہ بھی مجبور کر دیا, رکوع کرو اور پھر ان کو اپنی پیشانی مٹی کے اوپر رکھنے کے لیے بھی مجبور کر دیا. اور اس انداز سے کہ اب جب کھڑے ہوتے تھے ویسے اپنی نسلوں میں بیٹھتے تھے تو ان کا اپنا اپنا سٹیٹس ہوتا تھا, فلاں قبیلے کے لوگ اور فلاں سٹیٹس کے لوگ کہاں بیٹھیں گے اور دوسرے قبیلے کے لوگ اور غلام کہاں بیٹھیں گے. لیکن ان کو نماز میں لا کے محمود و عیاض کو ایک جگہ ایک صف میں کھڑے کر دیا تو مقصد کیا تھا؟ انسانی معاشرے کے اندر وہ جو تکبر تھا, وہ جو نخوت تھی, وہ جو غرور تھا, غرور کے سر کو نیچا کرنے کے لیے انسان کو سجدے میں لا کے بیٹھا دیا. سلامت بھیجیے بابا جبل. امیر المومنین نے, اب یہ تفصیل اس کی بات میں بیان کروں گا, صرف محل شاہد یہ ہے کہ امیر المومنین اور جناب سیدہ کی نظر میں نماز برائے نماز نہیں ہے. نماز ایک شاخ ہے, اس کے اوپر ایک پھل لگنا چاہیے اور اس پھل کا نام تواضع اور انکسار ہے. نماز ایک شاخ ہے, اس کے اوپر ایک پھل لگنا چاہیے اور اس پھل کا نام تواضع اور انکسار ہے. ساری زندگی نماز پڑھتے رہے لیکن اپنے اندر سے تکبر و غرور کو ختم نہ کر سکے تو مثال یہی ہے کہ زندگی بھر یہ شاخت رہی مگر بے برگ بار رہی, اس کے اوپر کوئی پھل نہ لگ سکا. سلامات دلی والا کے بلا یعنی زندگی بھر درخت رہا اور اس کے اوپر شاخ بھی رہی مگر اس کے اوپر کوئی پھل نہ لگ سکا. تو جب کوئی پھل نہیں لگا تو وہ مقصد کہ جس کی ورق سے یہ جڑیں اور یہ درخت لگایا گیا تھا وہ مقصد فوت ہو گیا. تو عزیزان گرامی, میں آپ کو ایک منزل جو آگے لے جانا چاہتا ہوں وہ یہ ہے کہ اصول دین کی اہمیت اپنی جگہ ہے. اصول دین جڑ ہے, فاؤنڈیشن ہے, فاؤنڈیشن مضبوط ہونی چاہیے, فاؤنڈیشن ہماری محکم ہونی چاہیے. اصول دین کا ذکر ہونا چاہیے, تذکرہ ہونا چاہیے اور پورے اصول دین کا تذکرہ ہونا چاہیے. اور فروع دین وہ بھی بہت ضروری ہے, اس لیے کہ جڑوں کا کیا کرنا اگر درخت کے اوپر شاخیں نہیں لگیں گی. اور پھر جڑیں لے کے بیٹھے رہیے, وہ جڑیں ہوں گی وہ درخت نہیں ہوگا. درخت کا لفظ اس پہ ثابت ہی اسی وقت آئے گا جب جڑیں پھوٹیں گی اور اوپر یہ درخت نکلے گا اور اس کی تو شاخیں ہوں گی. ورنہ آپ ان کو آپ یہ کہہ سکتے ہیں, آپ یہ نہیں کہہ سکتے ہمارے گھر میں درخت ہے, آپ یہ کہہ سکتے ہیں ہمارے گھر میں کچھ جڑے ہیں. تو اصول دین کا نام صرف دین کا درخت نہیں ہے, وہ تو جڑے ہیں, کسی کو نظر بھی نہیں آتی, بلکہ وہ نظر خود نہیں آتی ہے, درختوں کو دیکھا جاتا ہے اور جڑوں کو دیکھا جاتا ہے. جڑوں کی تقدیم اس صورت میں ہوتی ہے جب ہم کچھ شاخیں دیکھیں گے, جب ہم کچھ تنا دیکھیں گے. جڑوں سے چھپ جاتی ہے لیکن شاخوں کی صورت میں وہ نمودار ہوتی ہے. تو عزیزان گرامی, اگر فروع دین نہیں ہے تو آپ صرف دعویٰ کر رہے ہیں کہ میرے پاس اصول دین ہے. اگر فروع دین موجود ہو تو دعوے کی ضرورت ہی نہیں, ہم فرو کو دیکھ کے اس چیز کو ایمان لے آئیں گے. سلامات بھیجیے بابا جی والا. अगर जड़ें हैं तो जड़ें खुद अपने आप को जाहिर नहीं करती हैं कि हाँ हम हैं आओ हमें देखो, नहीं, जड़ों का काम है शाखें सामने लाना, तना सामने लाना, तना और वो शाखें हम देखेंगे तो जड़ों का हमें यकीन हो गया, और फिर उसके बाद ये हैं शाखें। अब सिर्फ शाखें देखा अगर उनके कोई चीज नहीं लगी तो ये उसूल थी फुरोदीन और महसूल दिन। अब ये बात अपने पास से नहीं कह रहा हूं कि एक चीज अपने पास से मैं इसमें टांका लगा रहा हूं कि हाँ उसूल दीन है फुरोदीन है और फिर एक महसूल दीन है, नहीं अजीजाने गिरामी ऐसा नहीं है। मैं आपके सामने शायद पेश करने लगा हूं कि उसूल दीन की अजमत मुसलम, फुरोदीन की अजमत मुसलम है, लेकिन आइए जब खुदा ने किसी को कामयाबी की सनद दी है, खुदा ने जब किसी को कामयाबी की सनद और ग्रेजुएशन की सनद दी है दीन के एतबार से, तो ये नहीं कहा कि जिसने जो तौहीद पे ईमान ले आया वो कामयाब हो गया, जो रिसालत पे ईमान ले आया वो कामयाब हो गया, जो इमामत पे ईमान लाया वो कामयाब हो गया, जिसने नमाज पढ़ी चाहे जैसी पढ़ी वो कामयाब हो गया, जिसने रोजा रख लिया चाहे जैसा रख लिया वो कामयाब हो गया, नहीं। कुरान ने जब कहा किसी की कामयाबी का जिक्र किया और किसी को सनद दी, तो कुरान की वही आयत जो आप हजरात के सामने सूरह शम्स से पढ़ी है, कुरान क्या कहता है, कुरान ने क्या कहा, कद अफलहा मन ज़क्काहा वकद खाबा मन दस्साहा, के वही कामयाब हुआ जिसने अपना तज़किया नफ्स कर लिया, और वही नाकाम हुआ जिसने अपने नफ्स को खराब कर लिया। तो कामयाबी और नाकामी की बुनियाद वो तज़किया नफ्स के ऊपर है जो एक मंजिल आगे है उसूल और फुरू से। उसूल और फुरू एक जरिया है तज़किया तुम नफ्स के लिए। सलावत भेजिए बाबा जी बना इसको एक और अंदाज से, आपकी बात बेहतर अंदाज से आपकी समझ में आएगी। पैगंबर अकरम 1,24,000 पैगंबर के सरदार, फाइनल रसूल, आखिरी रसूल अल्लाह के, आखिरी रसालत लेके आखिरी पैगाम लेके आए, और एक स्टेटमेंट में बता दिया कि मैं क्यों आया, एक स्टेटमेंट में बता दिया मैं क्यों आया। तब चाहिए ये था कि इतने बुत पूजे जा रहे थे मुआशरे में, रसूल खुदा कहते मैं तो मबूस ही इसीलिए हुआ हूं कि बुत परस्ती का खात्मा करूं और तौहीद का बोलबाला करूं, मैं तो इसलिए मबूस हुआ। रसूल ये कह देते कि ये ट्रेजेडी और तकलीफ का जाल बहुत फैल गया है, मैं इसलिए आया हूं कि तौहीद की तालीम, या ये कि मैं इसलिए आया हूं कि लोगों को नमाज और रोजा का पाबंद कर दूं। नमाज और रोजा पढ़ाया, इसकी अहमियत अपनी जगह पे, लेकिन ये नहीं कहा कि मैं इसलिए मबऊस हुआ हूं कि लोगों को मैं नमाज और रोजे की तालीम दूं। बल्कि किस लिए मबऊस हुए, खुद फरमा के कहते हैं इन्नमा, और आपसे बेहतर इन्नमा को कोई नहीं समझता, इन्नमा के माने शियों से बेहतर कोई नहीं समझता, चाहे उर्दू जबान हो और चाहे गुजराती जबान हो और चाहे पंजाबी जबान हो, मगर इन्नमा के माने अरबों से बेहतर जानते हैं, इसलिए कि इन्नमा युरीदुल्लाह और इन्नमा वलियुकुमुल्लाह कि ये आयतें इतनी पढ़ी और सुनी गई हमारे इस मजमे के अंदर कि इन्नमा को बहुत अच्छी तरह समझते हैं। अब पैगंबर फरमाते हैं इन्नमा बुइस्तु लिउतम्मिमा मकारिमल अखलाक, इन्नमा बुइस्तु लिउतम्मिमा मकारिमल अखलाक, मैं तो मबऊस ही इसीलिए हुआ हूं कि मकारिमे अखलाक की लोगों को तालीम दो। यानी हदफ जो बिरसते नबवी का है वो अखलाक की बुलंदियों तक इंसानियत को पहुंचाना, ये उसूल और ये फुरूज ये जरिया है, ये नींव है,
یہ وسیلہ ہے انسان کو اس منزل تک پہنچانے کے لیے. لیکن ہدف کیا ہے؟ ہدف اخلاق کی ان بلندیوں تک انسان کو پہنچانا. اور اسی کو قرآن تزکیہ کے نام سے استعمال کرتا ہے اور تزکیہ کے نام سے یاد کرتا ہے. تو قد افلح من زکاہا وقد خاب من دساہا. اور پھر اس کو بھی ذرا آپ ملاحظہ فرمائیے کس شان سے کہا. یعنی جسے ہم کہتے ہیں اپنی زبان میں سو باتوں کی ایک بات, یہ وہی سو باتوں کی ایک بات ہے جو خدا یہاں پہ کہہ رہا ہے. لیکن کہنے کا انداز کتنا نرالا ہے. سورہ شمس شروع ہوتی ہے قسم کے ساتھ, والشمس وضحاها, مجھے قسم ہے سورج کی اور اس کی پھیلی ہوئی روشنی کی. عزیزان گرامی, آدمی قسم کھاتا ہے جب اس کی کوئی بات نہ مانتا ہو. جس کی ہر بات ماننے کے لیے لوگ یوں ہی تیار ہو جائے وہ کیوں قسمیں کھائے گا؟ یہاں پہ خدا قسم کھا کے کہہ رہا ہے. اور خدا نے قرآن میں کئی جگہوں پہ قسمیں کھائی ہیں, اس لیے کہ قسم قرآن نازل ہوا ہے عرب عرف اور عرب معاشرے میں, عرب زبان میں جو اس وقت کا عرف کلام تھا اس میں قرآن نازل ہوا. تو عرف عرب میں اگر کسی بات کو آپ بڑی پختگی کے ساتھ اور بڑی تاثیر کے ساتھ کہنا چاہتے ہیں تو اس میں یقین کا لب و لہجہ پیدا کریں اور لوگ اس کو مانے, تو اس کا انداز یہ تھا کہ قسم کھائی جاتی تھی. اور قرآن نے دیکھا کہ لوگ قسمیں کھاتے ہیں لات و منات کی, لوگ قسمیں کھا رہے تھے بتوں کی. تو خدا نے ان بتوں سے رجحان ہٹانے کے لیے, یعنی اگر قسم بھی کھائی ہے تو اپنے انداز سے کھائی ہے. یعنی یہ قرآن نے تعلیم دیا ہے کہ اگر کوئی ایسا کام جو جاہلی معاشرے میں ہو رہا ہے اور آپ مجبور ہیں اس کام کو کرنے میں, تو آپ کی کریٹیوٹی وہاں پہ بھی نظر آنی چاہیے. بالکل اندھوں کی طرح اس معاشرے کی تقلید نہیں کرنی ہے. اگر وہی کام بھی کرنا ہے تو اس کو پاک اور صاف انداز سے کرنا ہوگا. سلامت بھیجیے بابا جی والا. قسم کھائی تو مگر یہ بھی آپ, چونکہ لات و منات کی قسم کھائی جاتی ہے تو ہم بھی لات و منات کی قسم کھائے. نہیں, قسم کھائی. والشمس وضحاها والقمر اذا تلاها. عزیزان گرامی, قرآن مجید میں بہت سی جگہوں پہ بعض مفسرین نے شمار کیا تقریباً 30 چیزوں کی خدا نے قسم کھائی ہے قرآن میں. لیکن ہر سورے میں کہیں تین چیزوں کی قسم ہے, کہیں دو چیزوں کی قسم ہے, کہیں چار چیزوں کی قسم. پورے قرآن مجید کا آپ مطالعہ کر لیجئے سورہ فاتحہ سے لے کے سورہ ناس تک. جس سورے میں خدا نے سب سے زیادہ قسمیں کھائی, جس سورے میں خدا نے سب سے زیادہ قسمیں کھائی ہیں وہ یہی سورہ الشمس ہے. سورہ الشمس میں خدا نے 11 قسمیں کھائی ہیں. بات شروع کرنے سے پہلے کبھی ملاحظہ فرمایا آپ نے؟ ایک قسم نہیں, دو قسمیں نہیں, تین قسمیں نہیں, 11 قسمیں. والشمس وضحاها, مجھے قسم ہے سورج کی اور اس کی پھیلی ہوئی روشنی کی. دو قسمیں ہو گئی, یعنی ایک سورج کی قسم اور ایک اس کی پھیلتی ہوئی روشنی کی قسم. والقمر اذا طلاها, اور مجھے قسم ہے اس چاند کی کہ جو سورج کے پیچھے پیچھے چلتا تھا. واللیل اذا یغشاها, رات کی قسم, رات کی قسم جو دن کی اس روشنی کو تاریکی کو ڈھانپ لیتی ہے. اور واللیل والنہار اذا جلاها, اور اس دن کی قسم کہ جو پھر آ کے روشن کر دیتا ہے, تاریکی کو مٹا دیتا ہے اور روشن کر دیتا ہے. نفس وما سواها, نفس کی قسم اور اس کی قسم جس نے اس کو بنایا. فألهمها فجورها وتقواها, اور والسماء وما بناها والأرض وما طحاها, आसमान की और जिसने आसमान को बनाया, और जमीन की और जिसने जमीन को बिछाया। तो अजीजाने गिरामी, अगर आप शुमार करें तो खुदा बंदे मुताल ने सूरह शम्स में 11 कसमें खाई हैं असल बात को शुरू करने से पहले। और ये यूनिक है एग्जाम्पल पूरे कुरान मजीद में। आप बिस्मिल्लाह फातिहा से लेके वन्नास की सीन पर किसी मकाम पे 11 कसमें पे दर पे नहीं देखेंगे। ये कुरान के तालिबे होने की हैसियत से आपके सामने कह रहा हूं चैलेंज के साथ। ये वाहिद सूरा 11 मरतबा कसम खाने के बाद अब असल बात करना चाहता है। इतना सस्पेंस भी पैदा किया और इतनी स्ट्रेंथ भी पैदा की कलाम में, इतनी कुव्वत, इतनी ताकीद, और कहना क्या चाहता है, कद अफलहा मन ज़क्काहा व कद खाबा मन दस्साहा। और कद आता है इंडीड के लिए, बिताकीद, बिला शक, बिला शुबा, जिसने अपने नफ्स का तज़किया कर लिया वो कामयाब हो गया, और जिसने अपने नफ्स को करप्ट कर लिया, फासिद कर लिया, वो घाटे में रहा और वो खसारे में रहा। तो आज ये बात समझ में आई। कई दफा लोग पूछते हैं, आप अगर आपके लिए नसीब है ये बात जानना कि साल में एक नमाज हम पढ़ते हैं, नमाज ईद, और कुछ लोगों की तौफीक ज्यादा हो तो वो दो दफा पढ़ लेते हैं। अगर वीकेंड पे आ जाए तो ईद उल फित्र और ईद उल अजहा, ये दो नमाजें ईद की हम साल में पढ़ते हैं ना। और आपको पता है कि हमारे मुआशरे में बहुत से ऐसे लोग हैं जो साल में सिर्फ दो या तीन दिन आते हैं सेंटर में, या तो यही दो ईदें अगर वीकेंड पे आ जाए, और एक है कि आशूरे के दिन, यही दो तीन दिन होते हैं जब लोग आते हैं। तो खुदा खालिक है हमारा और जानता है कि हो सकता है ये पतली मुसलमान एक वक्त ऐसा आए कि साल में सिर्फ एक ही मर्तबा आए और सिर्फ एक ही नमाज पढ़े, तो पूरे कुरान का खुलासा, पूरे कुरान की तालीमात का खुलासा 11 कसमा कसमे खाने के बाद खुदा ने सूरह शम्स में रख दिया, और इधर हिदायत कर दी कि नमाज ईद में पढ़े जाएंगे तो दो सूरह पढ़े जाएंगे, या सूरह आला पढ़ा जाएगा या सूरह शम्स पढ़ा जाएगा। सूरह शम्स में 11 कसमे खाने के बाद क्या पढ़ा, कद अफलहा मन ज़क्काहा व कद खाबा मन दस्साहा। और सूरह आला में पढ़ा तो क्या पढ़ा, कद अफलहा मन तज़क्का व ज़कर रस्मा रब्बिही फसल्ला बल तुसरून अल हयात अद्दुनिया वल आखिरत खैरुन व अबका इन्ना हाज़ा लफिस्सुहुफिल उला सुहफ़े इब्राहीम व मूसा। तज़किये की बात सूरह आला में भी है और तज़किये ही की बात सूरह शम्स में भी है। सलावत भेजिए बाबा जी वाला। यानी अगर सारा साल मस्जिद में नहीं आए और सिर्फ नमाज ईद पढ़ने के लिए चले आए तो भी पूरा कुरान सुन के चले गए, पूरे कुरान का पैगाम लेके चले गए, क्योंकि 100 बातों की बात वो यही एक बात है कि जो कहने के लिए खुदा ने 11 कसमें खाई। कद अफलह मन ज़क्काहा व कद खाब मन दस्साहा। और ये भी वो तज़किया नफ्स है कि जिसके लिए रसूलों का रसूल कहता है, इन्नमा बुइस्तु लिउतम्मिमा मकारिम अल अखलाक, मैं तो आया ही इसीलिए हूं कि लोगों को मकारिम अखलाक की तालीम दूं। ये नमाज और रोजा ये तो मीन है, ये तो एक मेथड है इनको ट्रेन करने का। तज़किया तो नफ्स भी उसका एक मेथड है, और ये उसके लिए मेथड है कि जो इस्तेमाल होते हैं, इनको आगे बयान करूंगा अगली मजालिस में। आज सिर्फ यही कहना चाहता हूं कि अजीजाने गिरामी, ये जो पांच जड़ें اور 10 شاخیں ہیں، اگر 5 اصول دین ہیں اور 10 فروع دین ہیں، امام جعفر صادق علیہ الصلوۃ والسلام نے اصول کافی کے اندر، یہ حدیث موجود ہے میرے پاس جو ایڈیشن ہے اصول کافی کا، کم کا چھپا ہوا، یہ آئے حسن زادے عاملی نے جس کی تصحیح کی ہے اور جس کے اوپر حاشیہ لگایا ہے، اس ایڈیشن میں جو چاپے اس وقت، ایک چونکہ کئی دفعہ ہم حوالہ دے دیتے ہیں کتاب کا اور لوگ جا کے کتاب اٹھا کے دیکھتے ہیں، کہتے ہیں بھائی وہ تو مولانا نے کہا تھا اصول کافی اور فلاں والیم، اور یہاں تو وہ چیز نظر نہیں آ رہی. تو رضوان گرامی، چونکہ ایڈیشن مختلف ہوتے ہیں کتابوں کے چھاپے، تو میں بڑا احتیاط کرتا ہوں اس معاملے میں. اصول کافی کا وہ ایڈیشن جو اسوا والوں نے چھاپا ہے کم سے، چاپے اسوا، جس کے اوپر فٹ نوٹ ہیں آیت اللہ حسن زادے عاملی کے، اس کا یہ چوتھا والیم ہے اصول کافی کا. اور کتاب ایمان و کفر، اور اس کے اندر باب ہے باب المکارم، جس کے اندر 7 حدیثیں ہیں. ان حدیثوں میں آپ کے امام نے یہ بات بیان کی ہے، اسی پہ مجلس ختم کر رہے ہیں، کہ جہاں پہ دین کی جڑیں 5 ہیں، جہاں پہ دین کی شاخیں 10 ہیں، وہاں پہ دین کے فروٹس اور دین کے پھل وہ بھی 10 ہیں، اور وہ 10 پھل ان کو مکارم اخلاق کہا گیا ہے. مکارم اخلاق کہا گیا ہے، یہ 5 جڑیں ان 10 شاخوں کے لیے ہیں، اور ان میں سے ہر ایک شاخ ایک پھل کو اٹھانے کے لیے تھے. تو صرف نماز کافی نہیں ہے کہ ہم یہ کہیں کہ میں نے تو آج تک ایک نماز قضا نہیں ہوئی ہے میری، خدا نے مجھے یہ توفیق دی ہے کہ میں نے زندگی بھر نماز پڑھی، آپ نے اچھا کیا. لیکن نماز برائے نماز نہیں ہے، نماز ایک شاخ ہے کہ جس کے اوپر ایک پھل لگنا تھا، نماز ایک تھالی ہے جس کے اندر ایک جو ضرب ہے اس کے اندر کچھ ہونا تھا. سوال یہ ہے کہ آیا وہ پھل بھی اس شاخ پہ لگا ہے یا نہیں. صرف یہی کافی نہیں ہے کہ میں سارے سال کے روزے رکھتا ہوں اور آج تک مولانا زندگی بھر میں جتنے ماہ رمضان آئے میں نے روزے رکھے، روزہ ایک شاخ ہے اس کے اوپر ایک پھل لگنا تھا، وہ لگا ہے یا نہیں. مولانا ہم نے اتنے حج کر لیے، ہم نے اتنے حج کر لیے، کوئی 4 کہتا ہے، کوئی 7 کہتا ہے، اور کوئی کہتا ہے ہر سال کرتا ہوں. عزیز گرامی، حج ایک ظرف کا نام ہے، ایک برتن کا نام ہے، کہیں اندر سے خالی تو نہیں ہے. حج ایک شاخ کا نام ہے، اس شاخ کے اوپر وہ پھل بھی لگا ہے جو لگنا تھا یا نہیں. تو عزیزان گرامی، میں اگلی مجالس میں تفصیل کے ساتھ بیان کروں گا کہ نماز و روزہ و حج و زکات و خمس، یہ جتنی بھی ہیں یہ سب شاخیں ہیں، ان کے اوپر کچھ پھل لگنے ہیں، وہ پھل کیا ہے، اور ہمیں یقین پیدا کرنا ہے کہ وہ پھل ان پہ اگنے چاہیے. صلوات بھیجیے بابا جی والا. ایک مشکل، ایک منزل اور آگے بڑھنا ہے. یعنی کچھ لوگ تو نماز تک بھی نہیں آنا چاہتے، وہ کہتے ہیں ہماری اللہ سے پڑھتی ہے دوستی ہے، نماز کی کیا ضرورت ہے. لیکن یہاں ہم یہ کہہ رہے ہیں کہ صرف نماز بھی کافی نہیں، چونکہ نماز ایک میل ہے، نماز ایک ذریعہ ہے، ایک وسیلہ ہے. سوال یہ ہے کہ نماز نے آپ کو کیا دیا ہے. اگر نماز دے کچھ نہیں رہی ہے تو بیکار. روزے نے آپ کو کیا دیا ہے، اور اگر وہ دیا نہیں ہے تو بیکار. حج نے کیا پروڈیوس کیا ہے، صرف وہاں پہ چکر لگانے اور دوڑنے بھاگنے کا نام حج نہیں ہے. سوال یہ کہ حج نے پروڈیوس کیا کیا ہے، حج سے فائدہ کیا ہوا ہے، اور کیا وہ ثمر اور وہ پھل جو شاخ کے اوپر لگنا تھا وہ لگا ہے. تو اگلی مجالس میں انشاءاللہ ہم اس کو آپ حضرات کی خدمت میں بیان کریں گے، اور ایک پورا سلسلہ وار ایک میتھڈ بتائیں گے آپ کو تزکیہ نفس کا، کہ جو پیغمبر اکرم نے آ کے ہمیں سکھایا اور بتایا کہ اس خدا نے تو یہی کہہ دیا نا، قد افلح من زکاہا وقد خاب من دساہا، وہ کامیاب ہو گیا جس نے اپنا تزکیہ نفس کر لیا. لیکن اب سوال یہ ہے کہ وہ تزکیہ نفس کیا کیسے جائے، تزکیہ نفس کیا کیسے جائے. تو اب یہاں پہ ہم اپنے برادران عزیز سے کہا کرتے ہیں کہ دیکھو صرف قرآن جو ہے اگر اس کو ہم یہ سمجھ لیں سمجھ کر رکھ لیں اپنے پاس اور کہیں کہ صرف قرآن کافی ہے تو قرآن بہت ساری جگہوں پہ دعویٰ کرتا ہے مگر دلیل پیش نہیں کرتا, اور بہت ساری جگہوں پہ قرآن اجمال کے ساتھ بات کر جاتا ہے مگر تفصیل پرووائڈ نہیں کرتا. قرآن بک آف گائیڈنس ضرور ہے مگر ایک لیول ایگزامپل کی بھی ضرورت ہے, ایک لیول ایگزامپل کی بھی ضرورت ہے. جب تک وہ لیول ایگزامپل نہ ہو تو صرف ایک بک آف گائیڈنس سے سارا مقصد حاصل نہیں ہوتا. تو یہی آیت ہم پیش کرتے ہیں, کہتے ہیں قد افلح من زکاہا, خدا نے تو یہ کہہ لیا کہ جو اپنے جس نے اپنا تزکیہ نفس کر لیا, لیکن سوال یہ ہے کہ اپنا تزکیہ نفس کریں کیسے. اب وہ سمجھانے کے لیے تزکیہ نفس کیسے کرنا ہے, خدا نے حجت خدا کو رکھا ہے, حجت خدا کو رکھا ہے. اور یہی وجہ, یہی تفسیر سورہ الشمس جو آپ حضرات کی خدمت میں پڑھا, اسی کی تفسیر میں ہماری جو روائی تفاسیر ہیں, جیسے تفسیر نور الثقلین ہے, جیسے تفسیر صافی ہے ہمارے پاس, جیسے تفسیر قمی ہے, اگر آپ ان کو کھول کے دیکھیں گے تو معصوم نے فرمایا ہے وہ شمس سوا تو ہاں ہاں, جس کے دوسرے معنی عام طور پہ بیان کیے جاتے ہیں مگر اس کے کچھ باطنی معنی بھی ہیں, اس کی کچھ عارفانہ تفسیر بھی ہے. اور عارفانہ تفسیر جو ہے معصوم فرماتے ہیں اور مولا فرماتے ہیں وہ شمس کی وجہ ہاں ہاں, اس سورے میں خدا نے جب سورج کہا ہے تو سورج سے مراد آفتاب رسالت ہے, اس سے مراد آفتاب رسالت ہے. خدا نے اگر قسم کھائی ہے تو رسالت کی قسم کھائی ہے, اور کہا ہے وہ شمس کی وجہ ہاں ہاں, کہ یہاں پہ شمس سے مراد رسول اللہ ہے, والقمر اذا تلاها, اور قمر سے مراد یہاں پہ علی ابن ابی طالب اور سلسلہ امامت ہے. راوی نے پوچھا مولا یہاں پہ شمس سے مراد تو رسول اللہ ہو گئے, یہاں پہ قمر سے مراد تو علی ابن ابی طالب ہو گئے, لیکن واللہ رات سے مراد کیا ہے؟ کہا رات سے مراد وہ باطل حکومتیں ہیں, واللہ اذا یغشا, جنہوں نے آ کے سورج اور چاند, یہ سورج اور چاند کی جو روشنی تھی اس کو آ کے چھپا لیا, اس کے اوپر تاریخ سائے ڈال دیے, اور کہا والنہاری اذا جلاها, اور یہ دن جو پھر آ کے اس کو روشن کر دیتا ہے, کہا وہ ہر زمانے کی حجت خدا ہے, وہ ہر زمانے کا امام ہے, جو آ کے نور امامت کے ساتھ, نور علم کے ساتھ, نور ہدایت کے ساتھ, پھر ان تیرگیوں اور تاریکیوں کو دور کرتا اور لوگوں کے اوپر اس آفتاب و مہتاب کا جو نور ہے وہ لوگوں تک پہنچاتا ہے. تو عزیزان گرامی, تزکیہ نفس کیسے کرنا ہے, اس کا ایک پورا میتھڈ ہے, اس کا ایک پورا سلسلہ ہے, اس کا ایک پورا طریقہ ہے. اور اس کو کچھ لوگوں نے غلط انداز سے اپنے ہاں, صوفیوں نے طریقت کے نام سے اپنے ہاں ایک سلسلہ بنا لیا ہے, وہ اصل سلسلہ پیغمبر اور آئمہ نے تعلیم دیا تھا, اور ہم اہل بیت کا ورثہ ہے, اہل بیت کے ماننے والوں کا ورثہ ہے, جو ہم اپنی مجالس میں بیان کریں گے. اسی کی بگڑی ہوئی شکل کا نام دنیا میں طریقت کے نام سے مشہور ہے اور تصوف کے نام سے مشہور ہے, لیکن تصوف و طریقت آپ کو نہیں بتائے گی کہ تزکیہ نفس کیسے کیا جاتا ہے. تزکیہ نفس آپ کو یا تو وہ آفتاب رسالت بتائے گا یا وہ مہتاب امامت بتائے گا. آئیے ہماری کل کی انشاءاللہ گفتگو, اور اس کے بعد ایک مسلسل سلسلہ, آج 21 سفر ہے اور اب وقت کے دامن میں بھی بہت کم گنجائش ہے, صرف یہ بتا دینا چاہتا ہوں کہ 72 کی ماتم دار آج بھی کربلا میں ہے. آپ نے چہلم کی مجلسوں میں یہ سنا ہوگا کہ کل 20 سفر کو جو کہ گزر گیا کل, جہاں ایک طرف رسول کا بوڑھا صحابی جابر بن عبداللہ انصاری हुसैन हुसैन करके आके कब्र हुसैन के ऊपर गिरता है और अपने साथी अतिया औफी जो उसके शागिर्द भी थे उनके उनका हाथ पकड़ के आ रहा था कब्र हुसैन की तरफ और ये कहता हुआ आ रहा था कि जैसे ही कब्र हुसैन के करीब जाऊं अतिया बस मुझे बता देना कि एक कदम के फासले पे अब कब्र हुसैन है, इसलिए कि जब मैं वहां पे पहुंच जाऊं तो वहां पे मैं अपने आप को कब्र हुसैन पे गिरा देना चाहता। 74 या 75 साल का सिन है जाबिर इब्न अब्दुल्ला अंसारी का, हाथ पकड़ के आ रहे हैं अतिया औफी का, और जैसे ही उसने कहा कि जाबिर बस अब एक कदम के बाद अब कब्र हुसैन है, एक मरतबा बूढ़ा सहाबी अपने आप को गिरा देता है बेताबी के साथ कब्र हुसैन पे और या हुसैन या हुसैन या हुसैन कहते हुए लश में आ जाता है। अतिया कहता है कि मैंने पानी छिड़क के एक मरतबा पानी छिड़क के जाबिर को होश लाने में कोशिश की, होश में लाने की कोशिश की, एक मरतबा जाबिर में का जाबिर ने कहा कि ए हुसैन क्या हबीब हबीब को जवाब नहीं देता, हुसैन मैं आपको पुकार रहा हूँ, मैं आपको सलाम कर रहा हूँ और क्या आप मुझे जवाब नहीं देंगे। इसी हालत में जब जाबिर कब्र हुसैन से गुफ्तगू कर रहे थे, मैंने उधर देखा कि कुछ स्याही एक नमूदार ही है और मैं समझा कि शायद कुछ लोग आ रहे हैं। मैंने जाबिर से कहा, जाबिर लगता है कुछ लोग कब्र हुसैन की जियारत को और भी आ रहे हैं। एक मरतबा जाबिर ने सुना तो अपने गुलाम से कहा, गुलाम दौड़ के जा और जा देख ये कौन लोग हैं, अगर ये दुश्मन है ताकि हम अपने दफा का इंतजाम कर सकें, और अगर ये अगले बैत आ रहे हैं हुसैन के तो मुझे आके बता ताकि मैं आगे बढ़ के उनको उत्साह दूं और उनका इस्तकबाल करूं, और इसी खुशी में गुलाम मैं तुझे आजाद कर दूंगा अगर तुझे खबर लाएगा ये अगले बैत का काफिला है जो आ रहा है कब्र हुसैन के ऊपर। रिवायत बताती है ये गुलाम चला, ये गुलाम आगे गया और इसने जाके देखा ये अहले बैत का काफिला है जो शाम से वापस आ रहा था। अरे उनको देखा दौड़ के आया और आके जाबिर से कहा, मेरे मौला ये तो ज़ैनब कुलज़ूम और सैयदे सज्जाद है जो शाम से वापस आ रहे हैं। अरे उनका नाम सुनना था, जाबिर ने सर से अमामा को पहले ही देख दिया था, उठे और एक मरतबा आगे बढ़ के कहा, अस्सलामु अलैका या अली इब्न हुसैन, मेरे मौला अली इब्न हुसैन अब दौर के बाहर का पैसा देता है और मेरा पुरसा मेरी सैयदाजी ज़ैनब कुलज़ूम को भी पहुंचा दीजिए। अजीज़ाने गिरामी ये फासला पहुंच गया, वहां पे दोनों ने गले लग के एक दूसरे के साथ तकरिया किया और करबला के अंदर ये पहली मजलिस और जनाब सज्जाद और जनाब ज़ैनब मुनाकिद करती है। अज़ीज़ाने गिरामी ये मजलिस का सिलसिला वहां पे तीन दिन तक रहा। इसीलिए मैंने कहा ज़ैनब आज भी करबला में है और आज भी गिरे मातम की आवाज करबला से उठ रही है। लेकिन जब तीन दिन हो चुके तो मौला सज्जाद ने हुक्म दिया, महमलों को तैयार किया जाए, ऊँटों को तैयार किया जाए, और काफिले से कहा तैयार हो जाए ताकि मदीनतुल नबी में चले और मदीना की तरफ जाए। अज़ीज़ाने गिरामी बीबियां अपने अपने वारिस की कब्र पे रो रही हैं और अलविदा कर रही हैं। अज़ीज़ाने गिरामी तारीख में 3-4 अलविदा ऐसे सख्त हैं कि जिनको पढ़ने के लिए बहुत बड़ा कलेजा चाहिए। अज़ीज़ाने गिरामी मक्तल हमें चंद अलविदा ऐसे बताती है जो बड़े दिलखराश है। एक वो अलविदा जो हुसैन ने अपनी माँ के कब्र से किया और मदीने
کیسے رکھتے کمر باندھا, وہ بڑا سخت الوداع تھا جب حسین مدینہ سے الوداع کر رہے تھے, اور بہت سخت الوداع تھا جو حسین عاشور کے دن اور اچھے عاشور کے وقت خیموں کے اندر سے بیویوں کو سب میں کھڑے کر کے کہہ رہے تھے, یا زینب و یا ام کلثوم و یا رباب و یا سکینہ علیکن منی سلام. ارے مقتل کی روایتیں بتاتی ہے, ویسے تو عاشور کی ہر گھڑی قیامت کی گھڑی تھی, لیکن سب سے بڑی قیامت اہل بیت کو اس وقت ٹوٹی جب اہل بیت کے اندر سے حسین الوداع کر رہے تھے, حسین الوداع کر رہے تھے, اور ایک یہ الوداع ہے عزیزان گرامی, تین دن آزاداری ہو چکی, بیویوں اور بچوں الوداع کرو, اور کربلا سے الوداع کر کے آؤ مدینہ کی طرف چلے. بیویاں اپنا اپنا الوداع کر کے چلی, قافلہ تیار ہوا. جب قافلہ تیار ہوا مولا نے آ کے جائزہ لیا, اور جب جائزہ لے چکے تو دیکھا کہ حسین کے دل کا چین اور حسین کی ملکہ رباب قافلے کے اندر موجود نہیں ہے. ارے طرف میں آپ کے مولا اما رباب کہاں ہے؟ ارے بتایا گیا اپنے وارث کی قبر کی مائیکی میں بیٹھی ہے. ارے مولا اور آواز الوداع ہو چکا, اب آئیے اب قافلے کے ساتھ مدینہ کو چلیے. ارے خدا نہ کرے ماں کو ہاتھ پھیرنے پڑ جائے, اپنے بیٹے کے سامنے رباب نے ہاتھ لے لیے اور کہا سجاد آپ امام وقت بھی ہے, مجھے مضبوط رکھی ہوئی ہے, مولا آپ چلے جائیں مدینہ مگر مجھے یہی سوچ لیجیے. رباب آپ کربلا میں رہ کے کیا کریں گی؟ کہا مولا میں مدینہ جا کے کیا کروں گی, میں مدینہ جا کے کیا کروں گی؟ مولا میرے تین فرمائے تھے رباب کی زندگی میں, ارے تین فرمائے تھے میرے سرتاج حسین اور میری گود کے آسمان اور میری سکینہ شام میں رہ گئی اور سرتاج اور اسمر یہاں ہے. مولا جائے مگر مجھے یہی رہنے دے.
على لعنة الله على قوم الظالمين وسيعلم الذين من ظلموا أي منقلب ينقلبون. فرمدگار ہماری سلیم سے عبادت کو قبول منظور فرمائے.